नमस्कार, कार्यक्रम पानी र सरसफाईको 209 अंकमा तपाईलाई स्वागत छ। म पिटी लोप्चन। कार्यक्रम पानी र सरसफाई खाने पानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। यो कार्यक्रम सुरक्षित खाने पानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको हो। हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com यो कार्यक्रम एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाईमा आज हामी सिसाडोल ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनका क्रममा बेला बेलामा भइरहने अवरोध र यसपटक स्थानीय बासिन्दा र महानगरपालिका बीच भएको समझदारीका विषयमा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनसँग गरिएको कुराकानी।
आजदेखि नै उहाँहरूले चाहिँ सिसाडोलमा यो फोहोर विसर्जनको लागि उहाँहरूले अनुमति दिइसक्नु भएको छ र उहाँहरू पनि मान्नु भएको छ। र
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपायका विषयमा लामो समयदेखि फोहोर व्यवस्थापनको क्षेत्रमा क्रियाशील नेप्सेम्याकका कार्यकारी निर्देशक टिकाराम दाहालसँग गरिएको कुराकानी।
हामी यदि ठाउँ हुने हो भने 50% फोहोर त हामी एक वर्षभित्रमा हामी घटाइदिन्छौँ, किनभने कम्पोस्टिङ गर्छौँ, छान्ने फोहोरलाई अझ राम्ररी छानेर बेच्छौँ।
काठमाडौँ महानगरपालिका सहित उपत्यकाका 18 नगरपालिकाले 6 दिनपछि बल्ल फोहोर उठाउन थालेका छन्। फोहोर व्यवस्थापन गर्दै आएको सिसाडोलका बासिन्दासँग तत्काल सड़क सुधार गर्ने र अरू जायज मागलाई क्रमशः पूरा गर्दै जाने सहमति भएपछि काठमाडौँ उपत्यकाको फोहोर उठाउन थालिएको हो। सिसाडोलका बासिन्दाले तत्काल सड़क स्तरोन्नति गर्नुपर्ने, फोहोर बोक्ने गाड़ीका चालकलाई सरकारी चालकको मान्यता दिई सेवा सुविधाको व्यवस्था गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा हुनुपर्ने लगायत माग राखेर फोहोर व्यवस्थापनमा अवरोध पुर्याउँदै आएका थिए। सिसाडोलका बासिन्दाले यसपटक मात्र होइन, बेला बेलामा फोहोर व्यवस्थापनमा अवरोध पुर्याउँदै आएको छ। यसै विषयमा हामीले ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनसँग कुराकानी गरेका छौं।
ललितपुर महानगरपालिका र काठमाडौँ महानगरपालिका भित्रको फोहोर उठ्न नसकेको 7-8 दिन भइसक्यो, खासमा के कारणले यसपालि यसरी थन्किए फोहोरहरू?
अब यो सिसाडोलमा हामीले ललितपुर महानगरपालिका र काठमाडौँ महानगरपालिका गरी जम्मा 18 नगरपालिकाको फोहोरहरू सबै सिसाडोलमा, जुन हाम्रो त्यहाँ सेनिटरी ल्यान्डफिल साइट छ, त्यहाँ लग्ने गरिरहेको थियो। र अहिले त्यहाँ हामीले हेर्नु हो भने यो रानी वनदेखि लिएर सिसाडोलसम्म 5-6 ठाउँमा बाटो एकदमै बिग्रेको अवस्था छ। त्यही अवस्थाले गर्दाखेरि त्यहाँका बासिन्दाहरूले उहाँहरूको माग के भन्दाखेरि, अब त्यो बाटो बनाउनु पर्यो, त्यो हाम्रो यो जुन फोहोरको गाडी आएको कारणले गर्दाखेरि बाटो बिग्रियो, त्यही कारणले गर्दाखेरि बाटो बनाउनु पर्यो भन्ने उहाँहरूको मुख्य माग रहेको छ। र साथै उहाँहरूको अन्य माग पनि रहेको छ, अन्य मागहरूमा हरेक घरको एक रोजगार चाहिँ उहाँहरूले नगरपालिकामा दिनुपर्छ भन्ने माग उहाँले तेर्स्याउनु भएको छ। र यही कारणले गर्दाखेरि अहिले जुन 5-6 दिनदेखि हामीले ललितपुर महानगरपालिकादेखि लिएर अन्य नगरपालिकाका फोहोरहरू त्यस ठाउँमा हामीले विसर्जन गर्न पाएका छैनौँ।
यस प्रकारका समस्याहरू त्यो ल्यान्डफिल साइटमा बेला बेलामा आइरहन्छ, बाटो बनाउने काम बाटो बनाएपछि सहज हुने त महानगरपालिकालाई नै हो नि, यद्यापि किन नगरपालिकाले त्यो बाटो बनाउँदैन त?
हो, यो एकदम जायज माग हो उहाँहरूको, किनभने सरकारले जुन त्यो राजमार्ग हो, त्यो राजमार्ग म पनि 2-3 पटक यो वर्षभित्र म त्यहाँ गइसकेको छु र एकदमै नाजुक अवस्था रहेको छ। हाम्रो फोहोरको गाडी त अहिले लग्दाखेरि फोहोरको गाडी नै पल्टिला जस्तो गरी बाटो एकदम बिग्रिएको छ। उहाँहरूको त्यो जुन जायज माग हामीले सम्बोधन गर्नै पर्छ र ललितपुर महानगरपालिका यो प्रति एकदम सकारात्मक रूपमा हामीले अगाडि बढाएका छौँ यो कुरालाई, र अन्य मागहरूमा मागहरूको सन्दर्भमा हामीले विचारणीय अवस्थामा राखेका छौँ र राज्यको तर्फबाट यस्ता जायज मागहरूलाई हामीले सम्बोधन गर्नै पर्छ। यसको लागि
एक घर एक रोजगारी यो सन्दर्भमा चाहिँ उनीहरूले यो प्रकारको माग त विगतदेखि पनि उठाइरहेका छन् र प्लस यसपटक त उनीहरूले अझ के भनेका छन् भनेदेखि महानगरपालिकासँग विगतमा भए गरेका सम्झौताको समेत कार्यान्वयन हुनुपर्छ।
विगतमा धेरै सम्झौताहरू भएका छन् र यसलाई चाहिँ दीर्घकालीन रूपमै समस्या समाधान गर्नुपर्ने हुन्छ। अहिले उहाँहरूको जुन मागहरू छ, टाइम टाइममा मागहरू त्यसै उहाँहरूको माग रहिरहेको छ र यो मागलाई समाधान गर्नुको निमित्त यस्तो यस्तो अवरोध बाधा अवरोध चाहिँ बेला बेला बेलामा चाहिँ आउने नहुने गरी नबढ्ने गरी चाहिँ हामीले यसको लागि चाहिँ विशेष गरेर 18 नगरपालिकाका मेयरहरू अथवा चाहिँ अधिकृतहरू एउटा सामूहिक रूपमा बसेर उहाँहरूको मागपनि सम्बोधन गर्ने र दीर्घकालीन रूपमा यसलाई चाहिँ समाधान गर्नुको निमित्त हामीले एउटा ग्लोबल टेन्डर नै गरेर यसलाई चाहिँ समाधानको बाटोतर्फ हामी जानुपर्छ।
अब यो त दीर्घकालीन उपायको कुरा गर्नुभयो यहाँले, तर अहिलेकै समस्या समाधान चाहिँ कसरी गर्ने? यसले त सहरमा दुर्गन्धित हुन थालिसकेको छ, प्रत्येक चोक चोकमा थुप्रिएका छन् फोहोरहरू।
अहिले त हजुरले भन्नुभयो जस्तै यो 5-6 दिनभित्रमा काठमाडौँ ललितपुरभित्र र 18 नगरपालिकाभित्र धेरै नै समस्या भइसकेको छ र हामीले हिजो बेलुकादेखि नै यो फोहोरलाई समाधानको तर्फ हामीले लगिसकेका छौँ र हिजो बेलुकादेखि नै यसलाई चाहिँ हाम्रा जति पनि फोहोरहरू छन् त्यसलाई उठाउन थालिसकेका छौँ र आज भोलिभित्रमा हाम्रो मेन मेन मुख्य मुख्य सडक जस्तै मङ्गल बजारदेखि पुलचोकसम्म जुन पर्यटकीय बाटोहरू रहेका छन् र त्यस स्थानमा चाहिँ भोलिभित्र नै हामीले यो मङ्गल बजारदेखि पुलचोकसम्म उठाउने गर्छौँ र सकभर चाहिँ यो जुन जति पनि फोहोर छ हामी एक हप्ताभित्र समाधान गर्छौँ र घर घरका फोहोरहरू पनि हामी उठाउने कोसिस गर्छौँ।
ल अहिलेका लागि त उठाउला, तर उठाएर कहाँ लाने त? सिसडोल क्षेत्रमा जहाँ स्थानीय बासिन्दा र त्यहाँ फोहोर लैजाने गाडी चालकहरूकै आन्दोलन छ।
हिजो काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयर साथै अधिकृत र हामी पनि गएका थियौँ र त्यस मिटिङमा त्यस सिसाडोलवासीहरूसँग सम्झौता सानो सहमति पनि भएको छ र आजदेखि नै उहाँहरूले चाहिँ सिसाडोलमा यो फोहोर विसर्जनको लागि उहाँहरूले अनुमति दिइसक्नु भएको छ र उहाँहरू पनि मान्नु भएको छ र आज बिहानदेखि नै गाडीहरू लगिसकेको छ र केही त्यस्तो अवरोधहरू अहिले चाहिँ आएको छैन।
सुरु भइसक्यो अहिले, अब सिसाडोल क्षेत्रमा गाडी फोहोरका गाडीहरू जान थाले, त्यहाँ काठमाडौँ तथा ललितपुर महानगरपालिकाबाट फोहोरहरू ढुवानी हुन थाले।
आज बिहानदेखि नै हाम्रो जुन यो बालकुमारी क्षेत्रको सम्पूर्ण फोहोरहरू चाहिँ हामीले आज 7-8 टिप चाहिँ पठाइसकेका छौँ। हाम्रो नगरपालिका ललितपुर नगरपालिकाभित्र दैनिक रूपमा 60-70 टन जति फोहोर उठ्छ र त्यो फोहोर अहिले चाहिँ हामीले टोल टोलमा गएर गली गलीभित्र चाहिँ अहिले हामीले चाहिँ उठाइरहेका छैनौँ र भोलि आजदेखि नै हामीले चाहिँ बाटो बाटोको चाहिँ फोहोर चाहिँ उठाउने सुरु गरेका छौँ।
के सम्झौता भयो यसपटक सिसाडोलका स्थानीय बासिन्दा र महानगरपालिकाहरू बीच?
अब सम्झौता हामीले चाहिँ सहमतिको हिसाबमा अहिले जुन बाटो बनाउनु पर्ने मुख्य हाम्रो उनीहरूको माग नै बाटो बनाउने हो, यो हाम्रो पनि कन्सर्नको विषय रहेको छ र अहिलेको लागि जुन पानी झरीको अवस्थामा हामीले पिच गर्न भन्दा पनि अहिलेको लागि ग्राभलिङ गरिदिने र त्यहाँको त्यहाँ बाटो जाँदाखेरि त्यहाँका बस्तीहरूलाई कुनै पनि समस्या नहुने गरी चाहिँ हामीले चाहिँ त्यहाँ ग्राभलिङ गर्ने काम चाहिँ हामी सुरु नै गर्ने भनेर चाहिँ सहमति चाहिँ भएको छ।
स्थानीय बासिन्दाले त उनीहरूको स्वास्थ्य बिमा पनि गर्नुपर्ने भनेका थिए, त्यस सन्दर्भमा चाहिँ के भयो?
अब बिस्तारै अब सहमतिको लागि छलफल अगाडि बढेको छ र उहाँहरूको जुन मागहरू रहेका छन् त्यो बिस्तारै क्रमशः हामीले मागहरू पुर्याउ राज्यको नियममा रही होइन त्यो नियममा रहेर चाहिँ हामीले उहाँको अल्टिम माग उहाँ पुर्याउने हिसाबले हामी सहमति भएको छ र बिस्तारै अब बाटो बनाउनेदेखि लिएर उहाँहरूको स्वास्थ्य बिमा जस्तै सिँचाइको कुरा आएको छ, सिँचाइ चाहिँ उहाँहरूको सिँचाइ गरी राम्रो बनाउनुपर्छ भन्ने कुरा आएको छ, साथै ठाउँ ठाउँमा पहिरो गएको छ, पहिरो नआउने गरी वालहरू बनाउने कुरा पनि आएको छ, साथै एक घर एक रोजगार नगरपालिकामा हुनुपर्छ, उहाँ जब नगरपालिकामा केही दरबन्दी खोल्छ कोही कर्मचारी माग हुन्छ उहाँहरूको चाहिँ उहाँहरूले चाहिँ प्रायोरिटी दिनुपर्छ भन्ने उहाँहरूको माग छ, त्यसलाई चाहिँ बिस्तारै बाटो मार्फत बिस्तारै अब उहाँहरूको अधिकतम माग चाहिँ पुरा गर्ने हिसाबले चाहिँ हामी सहमति भएको छ र उहाँहरूले सहमति पनि भएको छ र अहिले फोहोर पनि गइरहेको छ।
र काठमाडौँ महानगरपालिकामा भने 6-7 दिनसम्म त्यहाँ अवरोध पुर्याउँदा पनि विभिन्न क्षेत्रका महत्त्वपूर्ण सम्पदाहरू नजिक थुप्रिएका फोहोरहरू उठाएर ट्रान्सफर केन्द्रमा ल्याएर त्यहाँनिर विसर्जन गर्ने हुनाले त्यति ठूलो समस्या जस्तो लागेन काठमाडौँ महानगरपालिकाभित्र। तर ललितपुरका गल्ली गल्ली चोक चोक सहरका चाहिँ मुख्य चोकहरूमा यसरी थुप्रिँदाखेरि निकै समस्या देखियो, यस प्रकारका व्यवस्था ललितपुर महानगरपालिकाले पनि गर्न सक्दैन?
यहाँले भन्नुभएको चाहिँ कुरा चाहिँ सही नै हो। काठमाडौँ नगरपालिका महानगरपालिकामा त्यहाँ टेकुमा धेरै ठुलो उहाँहरूको फोहोर मैला व्यवस्थापनको लागि जग्गा रहेको छ जसले गर्दा पाँच छ दिन सेसादोलमा बन्द हुँदा पनि उहाँहरूले त्यहाँ डम्पिङ गरेर त्यहाँ चाहिँ व्यवस्था गर्न सकिन्छ। तर ललितपुर महानगरपालिकाको के भन्दाखेरि यहाँ फोहोर मैला व्यवस्थाको लागि आफ्नै जग्गा छैन। अब जुन बालकुमारीमा जम्मा चार पाँच आनाको जग्गा छ, त्यहाँ जुन हाम्रो अहिले चाहिँ वातावरण शाखा राखेको छ, त्यहाँ जम्मा चार पाँच गाडी राख्दा पनि त्यहाँ राख्ने फोहोर राख्ने अवस्था छैन। अहिले जति पनि हाम्रो यहाँको फोहोरहरू छ, गाडीमा राखेर नै त्यहीँ विसर्जन गरेर गाडीमै राखेर चाहिँ विसर्जन गर्ने पर्ने अवस्था छ। त्यही गर्दाखेरि अब नयाँ ल्यान्डफिल साइट खोज्दा पनि अब त्यहाँ स्थानीय बासिन्दाहरूसँग स्वीकृति लिनुपर्ने हुन्छ। हामीलाई आफूलाई मन नपर्ने फोहोरहरूलाई कहाँ मनपर्छ र साथै अब यो जुन हाम्रो ल्यान्डफिल साइट खोज्दाखेरि यो दक्षिण भेगतिर जाँदाखेरि दक्षिण भेग भन्नाले अब यो बुङ्गमती भयो गोदावरी भयो त्यहाँनिर खोज्दाखेरि त्यहाँ पनि अब ओपन रूपमा हामीले चाहिँ राख्ने जुन फोहोर व्यवस्थापन गर्न सक्ने अवस्था छैन। किन भन्दाखेरि त्यो साइट भनेको हाम्रो प्लेनको वे पर्छ, होइन प्लेनको वे पर्ने ठाउँमा हामीले ओपन रूपमा त्यस्तो फोहोर व्यवस्थापन गर्न सकिन्न। नर्वे हामीले चाहिँ अब इन्डोर नै गर्न सक्नु पर्यो। ओपन रूपमा गर्दाखेरि अब त्यहाँ चाहिँ अब चिलहरूले गर्दाखेरि जुन समस्या हुन्छ प्लेनको लागि त्यसले गर्दा दक्षिण साइडमा हामीले चाहिँ व्यवस्थापन गर्न सकिन्नौँ। त्यसको लागि अब कि काठमाडौँ नगरपालिका नै सँग नै सम्झौता गरेर त्यो त्यहीकोमै व्यवस्थापन गर्नु पर्यो। नर्वे चाहिँ नयाँ ल्यान्डफिल साइडको लागि चाहिँ हामीले अब विचार गर्नुपर्ने अवस्था नै हुन्छ।
उहाँ हुनुहुन्थ्यो ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन। उहाँसँग हामीले हिजो कुराकानी गरेका थियौं।
हैन, के गर्न थालेकी हो बुहारी तिमी?
सबै फोहोरहरू छुट्याएर राख्नु लागेको आमा। यी गल्ने फोहोरहरू एक ठाउँमा, यो कम्पोस्ट मल बन्छ। यसो गरे कौशीको तरकारी पनि फस्ट आउने, कागज र प्लास्टिक जन्य सामग्री चाहिँ भोलि नै बेचे पनि हुने भएको छ आमा, आमदानी पनि हुने।
होइन, छोरोले त बुहारी चाहिँ गजबकी छानेछ, यसले त आएकै दिन साह्रै राम्रो कुरा पो गरे।
छुट्याए मोहर, मिसाए मात्र फोहोर। फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र श्रीमहल पुलचोक।
तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी सिसाडोल ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनको विषयलाई लिएर बेला बेलामा भइरहने अवरोध र यसपटक स्थानीय बासिन्दा र महानगरपालिका बीच भएको समझदारी एवं फोहोर व्यवस्थापनको दीर्घकालीन उपायका विषयमा विभिन्न सामग्री प्रस्तुत गरिरहेका छौं। सिसाडोलका बासिन्दाले यसपटक मात्र होइन बेला बेलामा फोहोर व्यवस्थापनमा बाधा पुर्याउँदै आएको छ। सिसाडोल ल्याण्डफिल साइटमा एक हप्ता अवरोध पुगे काठमाडौँ उपत्यकामा फोहोरको पहाड भइसक्छ। त्यसैले फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोजी गर्न आवश्यक छ। हामीले फोहोर मैला व्यवस्थापनमा लामो समयदेखि क्रियाशील नेप्सेम्याक संस्थाका कार्यकारी निर्देशक टीकाराम दाहालसँग सोधेका छौं सिसाडोलका बासिन्दाले बेला बेलामा किन अवरोध पुर्याउँदा रहेछन्।
अब यो कस्तो छ भने खास गरी फोहोर मैला व्यवस्थापन गर्ने भ्यालीको फोहोर मैला व्यवस्थापन गर्ने ठाउँ भनेको जम्मा एक ठाउँ जो चाहिँ सिसाडोल ल्याण्डफिल साइट। नेपाल सरकारले आजभन्दा झन्डै 12-13 वर्ष अगाडि 3-4 वर्षको लागि भनेर गरेजी लिएको ल्याण्डफिल साइट अहिले त्यसमै व्यवस्थापन भइरहेको छ र बन्चरी डाँडा बन्नुपर्ने, बन्चरी डाँडा बन्ने क्रममा छ तर बनिसकेको अवस्था छैन। त्यसले गर्दा अब जुन ठाउँबाट फोहोर मैला जान्छ बाटाहरू अत्यन्तै अस्तव्यस्त छन्, त्यस कारणले पनि अलिकति के अरे चाहिँ स्थानीय जनताहरूको यो बाटाहरू बन्नु पर्यो अनि त्यहाँ चाहिँ सही व्यवस्थापन हुनु पर्यो त्यो भन्ने खालको मागहरू हो। ठुलो मागहरू होइन, त्यो पहिलादेखिका मागहरू हुन्।
तर त्यो त माग गरिरहनु पर्ने पनि त होइन नि, होइन? त्यो त जान्ने र नै नगरपालिकाहरूले बनाइदिनुपर्ने होइन र त्यहाँ बाटो राम्रो बनाउँदाखेरि त सहज त नगरपालिका र फोहोर व्यवस्थापन गर्दै आएका संघ संस्थाहरूलाई नै हुने हो नि।
अब यसमा के छ भन्दाखेरि हजुरको बनाउनु पर्ने विभिन्न समयमा यो मागहरू सम्झौता गरेको छ सरकारका विभिन्न निकायहरूले, जस्तै शिक्षा सम्बन्धी शिक्षा मन्त्रालय, अब यो शहरी विकास मन्त्रालय स्थानीय विकास मन्त्रालय यी यो जो सरकारवाला मन्त्रालयहरूले र फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र जो चाहिँ यसको संयोजन गर्ने पनि जिम्मा लिन्छ उहाँहरूले र त्यसै गरी खास गरी अहिले चाहिँ अब धेरै फोहोर उत्पादक नगरपालिका मध्ये काठमाडौँ महानगरपालिका यसको अगुवाई गर्ने निकाय उहाँहरूले एग्रिमेन्ट गरेको विभिन्न समयमा गरेको छ तर त्यो कोर्डिनेसनको अभावले भन्नुपर्ला जति एग्रिमेन्ट गरिन्छ त्यति काम समयमा पूरा हुँदैन समस्या यो पनि हो एउटा अब हाम्रो पनि भनाइ के छ भने यो फोहोर मैला व्यवस्था फोहोर मैला भन्ने चिज चाहिँ अत्यन्तै संवेदनशील वस्तु हो र यसलाई चाहिँ निर्बाध रूपमा यो अत्यावश्यक सेवा भनेर अहिले पनि तोकेको छ यसलाई चाहिँ निर्बाध रूपमा जहाँ तोकिएको छ त्यो ठाउँमा पुर्याउनु पर्ने र सही व्यवस्थापन गर्नुपर्ने आवश्यकता हो तर यसको लागि सरकारका विभिन्न निकायहरूले चाहिँ गरेको बेला बेलामा गरेको के अरे चाहिँ सम्झौतालाई कार्यान्वयन गर्ने कार्यान्वयन गर्न सकिएन भने त्यहाँको आधिकारिक समिति के हो किनभने जनता त धेरै छन् त्यहाँका अब सबैले एउटा एउटाले के चाहिँ अब के भन्छ त्यसलाई के अरे चाहिँ बन्द गर्यो भने त समस्या आउँछ झन् आधिकारिक समिति कुन हो र त्यहाँको सरकारवालाहरूको एउटा के अरे चाहिँ कोर्डिनेसन समिति बनाएर उहाँहरू मार्फत त्यसलाई के अरे चाहिँ हाम्रो मेसेज फलो गरिदियो भने मेसेज चाहिँ सम्बन्धित के अरे चाहिँ ठाउँमा पुर्याइदियो भने कम्तीमा उहाँहरूले यो हरकत गर्नु हुँदैन थियो होला जस्तो लाग्छ तर यहाँ कस्तो छ भने कुरो ठुलो छैन म यहाँको मिडिया मार्फत के भन्छु भने कुरो अत्यन्तै सानो छ के कुरो छ भन्दा यहाँबाट गाडीमा जाँदाखेरि फोहोर खस्यो फोहोर खस्नु हुँदैन यो स्वाभाविक कुरा हो किन खस्यो भन्दा ठुला ठुला खाल्डा खुल्डीहरू छन् त्यो पुरिएको छैन पिच गर्नुपर्ने भनेको सडक पिच भएको छैन जहाँ लगेर फोहोर चाहिँ के भन्छ फालियो त्यसलाई राम्रोसँग क्यापिङ भन्छ उसको भाषामा यसलाई राम्ररी माटोले पुर्नुपर्ने हो त्यो पुरिएको छैन अब त्यही कुरोले त्यसैले त्यही कारणले गर्दाखेरि चाहिँ यो फोहोर यस्तो किन भन्दा एउटा सानो कोही मान्छे दुईजनाले यो किन गरेको यसरी फोहोर फाल्न पाइन्छ भनौँ भने पनि हामीहरू जो फोहोर मैला व्यवस्थापनमा काम गर्ने मान्छेहरू र सरकारका विभिन्न निकायहरूले पनि हत्किनुपर्ने डराउनु पर्ने कुनै त्यसको प्रश्नको जवाफ दिन सकिने अवस्था नहुने कारणले पनि यो सानो सानो समस्यालाई पनि फोहोर रोकिएको हो
अब यहाँ सरकारले त्यहाँका प्रभावित नागरिकसँग सम्झौता गर्ने अनि समयमा काम नगरिदिने गर्नाले बीचमा जो फोहोर मैला व्यवस्थापन गर्दै आएका छन् तपाईँहरू जस्तो निजी क्षेत्रलाई त यसले निकै समस्या पार्दो हो नि
धेरै समस्या जस्तै निजी क्षेत्र होइन सरकारी क्षेत्रलाई पनि समस्या जस्तै अहिले भ्यालीको 18 नगरपालिका मध्ये काठमाडौँ महानगरपालिकामा मात्रै ट्रान्जिट पोइन्ट छ ट्रान्सफर स्टेसन जहाँ फोहोर ल्याएर एक दुई दिन राख्नसम्म सकिने ठाउँ छ अरू कुनै नगरपालिकामा छैन अझ झन् निजी क्षेत्रको त सधैँ छैन निजी क्षेत्रले आज फोहोर सङ्कलन गरेर आजै के अरे चाहिँ उसको ट्रान्जिट पोइन्टमा लगेर वा घुमाएर सिधै के अरे चाहिँ के भन्छ ल्यान्डफिल साइड पुर्याउनुपर्छ त्यसले गर्दा अब के छ भन्दा यहाँनिर निजी क्षेत्रले त जनताकै सहयोगमा फोहोर मैला सङ्कलन ढुवानीको काम गरिरहेको छ र त्यसो गर्दा जनतालाई यदि हामीले समयमा यो कुरो के अरे चाहिँ पुर्याउन सकेनौँ भने निजी क्षेत्रलाई अत्यन्तै कठिन छ किनभने काम गरिदिएन भने त उहाँहरूले त्यो जुन तिर्नुपर्ने के सहयोग त तिर्नुहुन्न त्यसले गर्दाखेरि अत्यन्तै कठिन छ अब यति हुँदा हुँदै पनि अहिले हामीले यो पल्ट काठमाडौँले भन्दा पनि ललितपुर महानगरपालिकाले एउटा विज्ञप्ति पनि प्रकाशित गरेको छ फोहोर मैला व्यवस्थापनमा यो कारणले यसो भएको छ तपाईँहरूले अहिले यो सङ्कटकालमा यस्तो यो के अरे विषम परिस्थितिमा आफ्नो फोहोरलाई भरसक आफ्नै कम्पाउन्डभित्र व्यवस्थापनमा सहयोग गरिदिनु होला भनेको छ यो अत्यन्तै ठुलो कुरो सानो हो तर अत्यन्तै यो संवेदनशील के अरे चाहिँ सूचना हो त्यस कारणले केही जनताहरूले त्यो कुरो जलजलै बुझ्नुभयो हेर्नुभयो फेसबुकमा पनि देख्यो हामीले जहाँ निजी क्षेत्रले काम गर्छ अहिले पनि यो 4-5 दिन बन्द हुँदा पनि निजी क्षेत्रले काम गरेको ठाउँमा सडकमा फोहोर देखिँदैन तर जहाँ सरकारी क्षेत्रले काम गर्छ त्यहाँ फोहोर देखिन्छ जस्तै नगरपालिकाको अपोजिट लामपाटी भन्छ त्यहाँ फोहोर त्यसको पछाडिपट्टि के अरे त्यो बाटनढोका जाने चोकमा फोहोर त्योभन्दा पट्टिर फोहोर त्योभन्दा अलिपट्टिर के भन्छ गावालको त्यो के भन्छ सनराइज ब्याङ्कको छेउमा फोहोर यो के हो भन्दा जहाँ नगरपालिकाले सडकमा फोहोर फालेर त्यहाँबाट उठाइन्छ त्यहाँ फोहोर देखियो मानिलिउँ हामीले 10 दिनसम्म फोहोर कुनै हिसाबमा सकिएन भने पनि जनताले आफ्नो फोहोर आफू म्यानेज गर्न सक्ने खालको वातावरण सिर्जना निजी क्षेत्रले गर्यो तर सरकारी क्षेत्रले के गर्यो भन्दा फोहोर सडकमा फालिदिने त्यहाँबाट उठाउने त्यो भएपछि त फोहोर त त्यो त पहाड बन्छ अझै 3 दिन के भन्छ फोहोर उठेको थिएन भन्दा यहाँ त महामारी फैलिने सम्भावना थियो त्यस कारणले यो जनचेतनाको लागि पनि जुन खालको निजी क्षेत्रले यो एउटा योगदान गरेको छ यो चाहिँ सरकारले मूल्याङ्कन गर्न सकेको छैन भन्ने हामीलाई लागेको छ तर हामी यो विभिन्न निकाय विभिन्न के अरे चाहिँ भनौँ न बेला बेला समयमा हामीले हाम्रा अवधारणाहरू हाम्रा के अरे कन्सेप्टहरू पेस पनि गरेका छौँ अब यो बिस्तारै आउन सक्छ र अहिलेको यो बन्द चाहिँ कुरा के हो भन्दा अब सामान्य कुरा जो चाहिँ यहाँ के गरिन्छ भन्दा प्राइभेट सेक्टरले फोहोर संकलन गर्छ, जनताकै सहयोगमा आफै फेरि फोहोर लिएर जान्छ, होइन नगरपालिका अहिले केही कुनै सहयोग गर्दैन, त्यहाँ लगेर अझ प्रति टिपको फोहोरको पैसा तिर्छ 250 रुपियाँ ठुलो गाडीको, त्यहाँ लगेर फोहोर फाले बापत टिपिङ फी भनेर त्यो व्यवस्थापनलाई 250 रुपियाँ तिर्छ ठुलो गाडीको, र सानो गाडी भन्छ त्यसको 150 ठुलोको 250 रुपियाँ तिर्छ। यसरी उल्टो सरकारलाई सहयोग गरेको छ। अब यसमा चाहिँ हामीले के भनिरहेको छौँ भने यसरी फोहोर मैलामा सबैजना पिपिपीको मोडल चाहिँ यहाँ चाहिएको छ। यसमा चाहिँ जनता सरकारी निकाय र निजी क्षेत्र मिलेर यो कामलाई व्यवस्थित गर्नुपर्छ, व्यवस्थापन गर्नुपर्छ, र यो काम चाहिँ व्यवस्थापन गर्नको लागि अहिले हामीसँग रहेका जग्गाहरू सबभन्दा मुख्य कुरो त्यो जग्गाहरू जो विष्णुमती बागमती रुद्रमती लगायतका विभिन्न नदीका किनारहरू छन्, नदीका किनारहरूलाई पनि हामीले यदि व्यवस्थित गरेर वरिपरि फुल फुलाएर त्यही हामीले त्यही यसको प्र्याक्टिस गर्ने ठाउँ बनाउनुपर्छ, र जनतालाई पनि हामीले अत्यन्तै धेरै सम्मानका साथ फोहोरमा तपाईँहरूकै योगदान चाहिन्छ भनेर यस्ता बन्द हडताल कहिले काहीँ हुनसक्छ। यो भवितव्य हो, मानिलिउँ अब सिसल जानेकै चाहिँ पहिरो गयो बाटो 10 दिन बाटो बन्न सकेन भने त फोहोर त यहाँ रहन्छ, त्यस्तो भवितव्यमा पनि जनतालाई के सूचित गराएर तपाईँहरूको पनि कर्तव्य हो, तपाईँहरूले पनि यो काममा सहयोग गर्नुपर्छ भनेर एकदम के यो संयोजन मूलक चाहिँ के भन्छ एउटा अवस्था सिर्जना गरेर काम गर्यो भने यो समस्या होइन, यो समस्या समाधान गर्न सकिने समस्या हो।
अब यसपटक हप्ता दिन मात्र फोहोर नउठ्दाखेरि त सहर गनाउन थाल्दो रहेछ भनेदेखि अब ल्यान्डफिल साइड जहाँ सिसडोलमा हामीले त्यहाँ लगेर विसर्जन गर्दै आएका छौँ, व्यवस्थापन गर्दै आएका छौँ, अब यसको आयु त सक्दैछ निकट भविष्यमा नै, होइन?
एकदमै हजुर,
पछाडिको अवस्था अहिलेको जस्तो भयावह हुन नदिनका लागि हामी के गरिरहेका छौँ, के गर्न आवश्यक देख्नुहुन्छ?
अब खास गरी के हो भने यो भयावह त यो अहिले सिस्टोलको अब 1-1.5 वर्षभन्दा सिस्टोलमा अहिले जहाँ फोहोर फालिराखेको छ, जहाँ हाम्रो ल्यान्डफिल साइट भन्छौँ हामी त्यसलाई, हुन्छ त्यो डम्पिङ साइटको रूपमा के विकास भएको छ, ल्यान्डफिल हुनुपर्ने सेन्डरी ल्यान्डफिल साइट हो, त्यो चाहिँ 1-1.5 वर्षभन्दा चल्ने अवस्थामा छैन। अब हामीले वैकल्पिक ल्यान्डफिल साइट सहितको बञ्चरी डाँडा जहाँ तोकिएको छ त्यसलाई तुरन्तका तुरन्त बनाउनु पर्ने, र वैकल्पिक त्यो त्यहाँ बाटो भत्क अहिले त जनताले के अरे चाहिँ केही अब उनीहरूका के अरे चाहिँ अब असमझदारीहरू थिए, होइन मागहरू पुरा भएन, 2-4 दिन के अरे रोकियो, तर पहिरो ठुलो गयो जान सकेन बाटो भने हामी के गर्छौँ त? वैकल्पिक त छैन हाम्रो बाटो केही पनि, त्यही त वैकल्पिक ल्यान्डफिल साइट सहितको बञ्चरे डाँडा हामीले विकास गरेर यसको के अरे व्यवस्थापन गर्ने, र अर्को कुरो के भने हामीसँग भएको फोहोरको मात्राको आधारमा जस्तै अर्ग्यानिक फोहोर छ त्यहाँभित्र, त्यहाँभित्र प्रयोग हुने फोहोरहरू छन् त्यसलाई अर्ग्यानिक वेस्ट जो चाहिँ हामीले सबभन्दा बढी काम पनि दिने, र यदि त्यसलाई सही व्यवस्थापन गरेन भने सबभन्दा बढी दुःख पनि दिने फोहोर जो चाहिँ अर्ग्यानिक जो कुहिने फोहोर जैविक फोहोर छ, त्यसको लागि जनतालाई घर घरमा अवेर गरेर थाहा हुनेहरूलाई कम्पोस्टिङ गर्ने घटाउनलाई उहाँहरूसँग चाहिँ कोर्डिनेसन गर्ने, होइन अब ओरिएन्टेसन गर्ने, अवेरनेस गर्ने, सम्झाउने बुझाउने, र त्यो एउटा घटाउनेतिर जाने,
फ्याँक्नै पर्ने फोहोरको मात्रा चाहिँ घटाउने,
फ्याँक्नुपर्ने फोहोरको मात्रा चाहिँ घटाउने, होइन अब जस्तै अब त्यसलाई अर्ग्यानिक जैविक फोहोरलाई कम्पोस्टिङ गर्ने, अब इन अर्ग्यानिकलाई हामीले छानेर बेच्ने, त्यसलाई पुनर्प्रयोग गर्ने, त्यो गरेर हामीले मानिलियो घटाउने फोहोरलाई घटाउनेतिर पनि जाने, र वैकल्पिक ल्यान्डफिल साइटको व्यवस्था पनि गर्ने, सिस्टोलको पनि के भन्छ हाम्रो बञ्चरे डाँडा सिस्टोलभन्दा 3 किलोमिटर पर हो त्यो भनेको, त्यसको पनि के चाहिँ हामीले तुरन्तै के चाहिँ विकास गर्न सकेन भने उपत्यकामा 1-1.5 वर्ष पछाडि ठुलो अप्ठ्यारो अवस्था फोहोर मैला व्यवस्थापनमा आउने अवस्था हामीले देखेका छौँ। अब हामी चाहिँ निजी क्षेत्रले के गर्छ भन्दा हामी चाहिँ हामीले सकेको किनभने हामीसँग जग्गा लिजमा लिएर भए पनि सेग्रिगेसन गरेर हामी अहिले पनि हामीले उठाएको फोहोर 2-5% कम्पोस्टिङ बनाउने, र झनै 20% फोहोर हामी के अरे चाहिँ छानेर पुनर्प्रयोगतिर कबाडतिर भन्छ हामी कबाडखानातिर त्यहाँ लगेर बेच्ने, अहिले पनि हामी 20-25% फोहोर न्यूनीकरण गरेर मात्रै सिटोल जान्छ हाम्रो, हामी यदि ठाउँ हुने हो भने 50% फोहोर त हामी 1 वर्षभित्रमा हामी घटाइदिन्छौँ किनभने कम्पोस्टिङ गर्छौँ, छान्ने फोहोरलाई अझ राम्ररी छानेर बेच्छौँ र त्यहाँ जाने फोहोर त घटाउँछौँ। अहिले हामी 10 गाडी जान्थ्यौँ भने 8 गाडी, 7 गाडी, 5 गाडीमा झार्छौँ, यसरी गरेर चाहिँ व्यवस्थापनलाई अत्यन्तै के भन्छ ख्याल गरेर अगाडि बढेन भने यो चाहिँ भयावह रूप आउँछ भन्ने हामीले पनि लागेको छ।
सरकारले यो फोहोर व्यवस्थापनको काम विदेशी कम्पनीलाई दिने भनेर कुरा उठाएको निकै समय भइसक्यो, बेला बेलामा लगानी बोर्डले अब यो चाहिँ सम्झौताको चरणमा गइसकेको छ भन्ने कुरा पनि निस्कन्छ, यो चाहिँ अगाडि बढ्यो भनेदेखि अहिलेको समस्याहरू कतिसम्म कम हुन सक्छ, के आकलन गर्नु?
अब हजुरको यो विदेशी कम्पनी होइन, नेपाली कम्पनी सहितको विदेशी लगानीमा बहुराष्ट्रिय कम्पनीलाई भित्राउन खोजेको हो, यो अहिले 8 वर्ष चल्दैछ यसको प्रोसेस, पहिलो पार्टी फेल भएर दोस्रो पार्टीले के भन्छ यसको डिपिआर बुझाएको छ, यसको सेक्टर वाइज छ हजुरको, एक नम्बर सेक्टरको चाहिँ अलिक बढी प्रक्रिया अगाडि बढेको छ। एक नम्बर भनेको काठमाडौँ महानगरपालिका र जोडिएका नगरपालिका, दुई नम्बर भनेको ललितपुर किर्तिपुर र जोडिएका नगरपालिका, तीन नम्बर भनेको भक्तपुर थिमी र जोडिएका अरू नगरपालिका हो, दुई र तीनको एउटै कम्पनी, नेपाली कम्पनी एउटा र इन्डियन कम्पनी, र एक नम्बरको फिनिस कम्पनी र नेपोएस्ट भनेको नेपाली कम्पनी को उसमा अहिले कोर्डिनेसनमा डिपिआर बुझाएको छ, उहाँहरूको के अरे नेगोसिएसन चल्दैछ। र यो भयो भने पनि यदि उहाँहरूलाई अहिले सरकारका निकायहरूले यदि उहाँहरूले यो अब निजी क्षेत्रलाई हामीले जिम्मा लायौँ ठुलो कम्पनीलाई अब यो चाहिँ एकदम के अरे चाहिँ अब समाधान हुन्छ भन्ने जानु भने यो दिवा सपना हो, सम्भावना नै छैन। सरकारले त्यहाँ एउटा डेस्क खडा गरेर वा अथोराइज अथोरिटी दिएर अधिकार सम्पन्न एउटा निकाय बनाएर यी समस्या हल गर्न त्यो निजी कम्पनीहरूलाई पनि के भन्छ सहजीकरण गर्न सकेन भने झन् ठूलो दुर्दशा निम्ति आइन्छ, किनभने कानून चलाउने त के चाहिँ निजी क्षेत्र होइन। त्यसले कानूनमा मात्रै भएर भएन, यहाँ कोअर्डिनेसनको धेरै ठूलो समस्या छ। त्यसले त्यो कुरा मिलाउनको लागि पनि अहिलेको निजी क्षेत्र ले जसरी के अरे चाहिँ यो एउटा पीडाको बीचमा काम गरेको छ, यो त एउटा कस्तो भने अलिको निजी क्षेत्र भएको चाहिँ आवश्यकताले जन्माएको निजी क्षेत्र, यहाँ फोहोरका पहाडहरू थिए, हामीहरू जस्ता मान्छेहरूले एनजिओ मार्फत अनि पछि यो ग्लोबल टेन्डर पछाडि फेरि कम्पनी खोल्दै, किनभने भोलि हामी ग्लोबल टेन्डरसँग जेबीमा जाने होला, उहाँसँग सहकार्य गर्दाखेरि त हाम्रो एनजिओसँग त गर्दैन, त्यही भएर फेरि के अरे कम्पनी मार्फत हामी के अरे चाहिँ काम गर्दैछौँ यो पीडाको बीचमा पनि, किनभने हामीले गर्दै गर्दै जाँदा आज 20 वर्ष यो क्षेत्रमा हामी अभियानको रूपमा काम गरिराखेका छौँ। अभियानको रूपमा काम गर्दा गर्दै हामीसँग अहिले नि क्षेत्रमा झन्ने भ्यालीमा 3,000 हाराहारी मजदुर नि क्षेत्रमा काम गर्छ, भनेपछि यत्रो ठूलो सञ्जाल छ, अब यसलाई कसरी नियमन गर्ने, कसरी यो कानूनभित्र छिलाउने, अहिलेको ठूलो निजी क्षेत्र जो बहुराष्ट्रिय कम्पनीसँग यो अहिलेको एक्जिस्टिङ पार्टीलाई भइरहेको के भन्छ निजी क्षेत्रलाई कसरी समाहित गर्ने भन्ने कुरामा पनि सरकारले सोचिरहेको छ, हामीले पनि आफ्ना कुराहरू भनिरहेका छौँ। र के मेरो सुझाव छ भने म त 20 वर्ष हाराहारी मैले यो फोहोरमा इन्भाइरोमेन्टमा प्र्याक्टिस गरेँ सोलिड वेस्टमा खास गरी, र यसमा यो सम्बन्धित मान्छेहरू सरकारका र निजी क्षेत्रका यी मान्छे पनि धेरै संवेदनशील भएर काम गर्नुपर्छ, र जनताको सहयोग बेगर कानून मात्रैले यो फोहोर मैला व्यवस्थापन हुँदैन, र यसको लागि हामीले के सोच्नु हुँदैन सरकारका निकायले पनि भन्दा अब ठूलो बहुराष्ट्रिय कम्पनी आयो यो चाहिँ त्यहाँ एग्रिमेन्ट गरिदिएपछि यी समस्या सबै हट्छन् भन्ने कुरो सोचियो भने फेरि हामी समस्यामा फस्छौँ।
अहिलेको लागि अबको दीर्घकालीन समस्या समाधानको उपाय भनेको वैकल्पिक ल्यान्डफिल साइट, बन्चरे डाँडालाई चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्ने र अहिलेका फोहोरलाई पनि अरू प्रयोग गर्न मिल्ने न्यूनीकरण गर्ने अथवा फ्याँक्नै पर्ने फोहोरको मात्रालाई चाहिँ घटाउने
हो। यो यसरी हामीले यो दिगो विकासतिर लाग्यौँ भने हाम्रो समाधानको के अरे बाटाहरू खनिन्छन्। अब होइन के अरे चाहिँ कसैलाई जिम्मा दिएर यो के अरे चाहिँ ठेक्का दिएर यो के अरे चाहिँ पुरा हुन्छ भनेर कसैले सोचेको छ भने यो चाहिँ सम्भावना कम छ। अब एउटा कुरो यहाँलाई
अहिले स्थानीय बासिन्दाले चाहिँ फोहोर मैलालाई नै अलि सौदाबाजीको रूपमा हेर्दो रहेछ नि, विगतदेखिको घटनाक्रम हेर्ने हो भने उनीहरूलाई पनि चाहिँ ठ्याक्क मुख बन्द हुने गरी चाहिँ के गर्न सकिएला सरकारले?
अब यसो हुन्छ हजुरको, स्थानीय बासीहरूसँग पनि एग्रिमेन्ट गर्नुपर्छ, त्यो चाहिँ स्थानीय, किनभने हामीले गरेको सरकारी पक्षबाट गरेको एग्रिमेन्टलाई पुरा गर्ने हो भने मेरो विचारमा त्यहाँका स्थानीय बासीले पनि त्यत्रो के अरे चाहिँ अवरोध गर्छ जस्तो मलाई लाग्दैन, किनभने हाम्रो कमजोर छ, यहाँबाट फोहोर त्यहाँ जान्छ झन्झनै 30-32 किलोमिटर हाम्रो जान्छ होइन, अब ती बाटाघाटा त्यहाँका जे जे एग्रिमेन्ट छ, स्वास्थ्य केन्द्रलाई अपडेट गर्ने, लिचेड म्यानेजमेन्ट गर्ने, राम्रोसँग क्यापिङ गर्ने हो भने मेरो विचारमा त्यहाँका मान्छेहरूले अवरोध गर्नुहुन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
किन सरकारकै छ कमजोरी?
कमजोरी छ, एकदमै कमजोरी छ, किनभने अहिले हामी यदि भिजिट गर्न गयौँ भने पनि अब जाने बाटो हेरौँ, अनि त्यहाँ गएको व्यवस्थापन हेरौँ, अनि त्यो लिचेड मेन्टेन हेरौँ, अनि ती सबै कुरा हेर्दा तपाईँ हामी त्यहाँ हुँदा पनि हुन्छ जस्तो त हामीलाई पनि लाग्दैन। त्यो भएको कारणले हामीले गरेको कमिटमेन्ट चाहिँ पुरा गर्नै पर्छ, किनभने अब त्यहाँको जनता पनि त मान्छे हुन्, जनताहरूले के भन्छ त्यसैकै अवरोध त गर्दैन होइन, त्यो भएको हुनाले यहाँ चाहिँ एकदमै सिरियसली यसको लागि छुट्टै निकाय, हामीले त के सोचेको भने छुट्टै एउटा अधिकार सम्पन्न प्राधिकरण, जस्तै भूकम्पको छ नि हाम्रो राष्ट्रिय निर्माण, एउटा प्राधिकरणै बनाएर उसलाई के त्यो जिम्मा दियो भने मात्रै यो सामान होला कि जस्तो पनि लाग्छ, किनभने हाम्रो यतिको अनुभवले के बोल्छ भन्दा मान्छेहरूले के सोचिदिन्छ भन्दा आजभन्दा 20 वर्ष अगाडि, 10 वर्ष अगाडि, 15 वर्ष अगाडि त फोहोरको खास समस्या थिएन नि, अहिले किन यत्रो ठुलो कुरो पो भन्छ? अब 15 वर्ष अगाडि फोहोरको मात्र जम्मा 200 टन थियो, आज हाम्रो फोहोरको मात्र 1500 टन छ पर डे होइन। अब आज हाम्रो झन् भ्यालीको जनसङ्ख्या 50 लाख, 15 वर्ष अगाडि 10 लाख, अनि यो यसलाई मूल्याङ्कन त गर्नु पर्यो र कुनै कुनै न कुनै हिसाबमा पनि फोहोर त उत्पादन हुन्छ। यसको लागि दिगो व्यवस्थापन र यसमा हामीले यदि अहिले हामी आजभन्दा 10-8 वर्ष अगाडि र अहिलेभन्दा हाम्रो पनि केही क्षमता विकास भएको छ, हामी लगानीमा पनि केही गर्न सक्ने, टेक्नोलोजी पनि गर्न सक्ने होइन अवस्थामा पुगेका छौँ। हामी के भन्दैछौँ भने यो समस्या होइन, यो समस्या चाहिँ झन्झटमा फँसिएको हुनाले यो समस्या सिर्जना भएको हो। हामीलाई नि यो सङ्कलन, हामी भन्छौँ यो कलेक्सन, ट्रान्सपोर्टेसन अनि यो अवेरनेस स्विपिङको जिम्मा हामीलाई दिनुहोस्, सेक्टर छुट्याइदिनुहोस्, वडा छुट्याइदिनुहोस्। हामी जो के देखिएका कम्पनीहरू छन् तपाईँलाई विश्वास लाग्छ, मूल्याङ्कन गर्नुहोस् र नियुक्ति गर्ने युवा दिनुहोस्, 20 वर्ष 25 वर्ष दिनुहोस्। किनभने हामी पनि त ठेक्काबाटले पिपिपीको मोडल तयार गर्नुहोस्, साझेदार कम्पनी भन्नुहोस्, ठेकेदार भन्नु फेरि जनताले हेर्ने दृष्टिकोण फरक हुन्छ, साझेदार कम्पनी निर्माण गर्नुहोस् होइन, नियुक्ति गर्नुहोस् र त्यहाँ तपाईँहरूको पनि राख्नुहोस् र कति त्यहाँ अहिले मान्छे कति पैसा, किन अर्को एउटा अहिले 500 दियो भने ज्यामी पाइएला बरु बाहिर अरूमा, यहाँ हामीले 1000 दिँदा पनि ज्यामी पाइँदैन, किनभने यो क्षेत्रमा मान्छे हात हाल्दैन नि त। यहाँका संवेदनशीलता हेर्नुहोस्, संस्कार धर्मले यसलाई के भन्छ, भावनाले के भन्छ, मान्छेको भावनाले, त्यस कारणले गर्दा त्यो एउटा गर्नुहोस्, हामीलाई जिम्मा दिनुहोस्, यो समस्या आउँदैन। तर ल्यान्डफिल साइड जस्तै निक्षेत्रले गर्न नसक्ने 2-4 वटा हुन्छन्, जस्तै बाटो बनाउने काम, बिजुलीको काम होइन, खानेपानीको काम, यो काम भनेको निक्षेत्रले हत्तपत्त आँट्दैन, यो ठुलो काम हो। अब त्यो कारणले गर्दा यो पनि एउटा के अरे चाहिँ तपाईँहरूले ल्यान्डफिल साइड म्यानेजमेन्टमा आएका अप्ठ्याराहरू, जस्तै हामी अब स्वास्थ्य केन्द्र बनाइदिए भन्ला, दरबन्दी स्कुललाई दिए भन्ला, अनि बाटो बनाइदिए भन्छ, कलबोर्ड बनाइदिने, त्यो त हामी गर्न सक्दैनौँ। त्योभन्दा बाहेकको केसमा त्यो म्यानेजमेन्ट पनि दिनुहोस् ल्यान्डफिल साइडको, र हामी तोकिएको पैसा बाटो बनाइदिनुहोस्, हामी त्यो म्यानेजमेन्ट पनि गर्छौँ, राम्रोसँग पुर्छौँ, यहाँबाट फोहोर कलेक्सन गरेर लान्छौँ, जनतासँग अवेरनेस गर्छौँ, पैसा पनि तपाईँको 5 वर्ष पछाडि 0 बनाइदिन्छौँ, सरकारी पैसा। किन 0 भन्दाखेरि यो कलेक्सनमा चाहिँ, अब अरू भौतिक निर्माण त अलग कुरा भयो होइन, तर यो कलेक्सनमा जो अहिले खर्च छ 60-65 लाख पैसा करोड पैसा भ्यालीमा, त्यो पनि न्यूनीकरण हुन्छ, 5 वर्ष पछाडि 0 हुन्छ, त्यो भौतिक निर्माणमा लाउनुहोस् र अहिलेको निक्षेत्रलाई यसरी व्यवस्थापन गर्नुहोस्। र यसमा ब्याङ्कहरू पनि आकर्षित हुन्छ, किनभने हामीले 20 वर्ष 15 वर्ष 18 वर्ष 25 वर्ष यसमा एग्रिमेन्ट गर्यौँ भने लगानी हुन्छ, अनि हामी त जनतासँग घर घरमा पुगेका छौँ, हामीसँग ट्रेन मेन पावर पनि छ, भनेपछि यो समस्या छैन। अब तर यहाँ के छ भन्दा विभिन्न अब के भनौँ न अब आफ्नो इन्ट्रेस्ट हुन्छ, अब यहाँ त यो संस्कारसँग जोडिएको चिजहरू छ होइन, अब यसलाई हामीले भनेकै भरमा यो भएन, अब यो अब चाहिँ हुन्छ होला, किनभने अब नयाँ ठुलो भएछ। जस्तो हामीले के भनेको भने वेस्ट टु इनर्जीमा जाने हो, ठुलो भनेको वेस्ट टु इनर्जी, वेस्ट टु इनर्जी भनेको के भन्दा कि ग्यास पनि अब बायोग्यास होला, तपाईँ सिएनजी ग्यास गाडीतिर भर्ने ग्यासहरू होइन, त्यस पछाडि गएर बिजुली ब्रिगेडतिर पनि होला, त्यो हामी ग्याससम्म त हामी पनि सक्छौँ, त्योभन्दा माथि हामी जान सक्दैनौँ भने त्यो गर्नको लागि अर्को ठुलो कम्पनीले देऊ, अब फोहोर मेसिनमा हाल्छ भने त हामी पुर्याइदिइहाल्छौँ नि त। हामी यसरी गरी चाहिँ उहाँहरूसँग सौदाबाजी पनि गरिरहेका छौँ। अब तर कुरा के छ भन्दा अब अहिले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका भन्दा बाहेक महानगर नगरपालिकाहरूमा आफ्नो संयन्त्र फोहोर मेलामा छैन, सबै अहिले हजुरको भक्तपुरमा अलिअलि छ, थिमीमा थोर बहुत ओली 2-4 जना मान्छे यसो केही पहिला राखेको, त्योभन्दा बाहेक छैन। अब यो सबै निक्षेत्रले धान्नु परेको छ, तर निक्षेत्र अहिलेको अभियानकर्ता मात्रै भएको छ, गरे पनि ठिकै छ, नगरे पनि ठिकै छ होइन, तर उसको कर्तव्य दायित्व र उसको आफ्नो के अरे चाहिँ अब अहिलेको बनाउनु पर्ने इमेज पनि छ नि, फेरि त्यसको लागि मात्रै निक्षेत्रको चाहिँ काम गरिराखेको छ। अब यस्तो अवस्थामा जो अप्ठ्यारो अवस्थामा सरकारलाई सघाइरहेको निक्षेत्र उल्टो सरकारलाई पैसा दिएर टिपिङ फी तिरेर यस्तो के जनतालाई के अरे चाहिँ के भन्छ सम्पर्क मोटिभेसन गरेर आकर्षित गरेर उहाँहरूले चाहिँ वास्तवमा यो काम ठिक गरो भन्ने बनाएर उहाँहरूले चाहिँ उल्टो आर्थिक सहयोग गर्नुहुन्छ जनताले। अनि को तपाईँहरूको डोनर भन्न सोद्धाखेरि हामी नेपाली जनताले हामीलाई डोनेसन गर्नुहुन्छ भन्दाखेरि कोही कोही मान्छे छक्क पर्छ, हामी के भन्छौँ अनि किन नेपाली जनताले चाहिँ डोनेसन गर्नु हुँदैन हाम्रो काममा भन्दा हुन्छ भन्छ, अन्तिम मतलब कुरो बुझ्छ नि होइन, हामी अन्तबाट चाहिँ पैसा ल्याउँछौँ, तर यहीँका जनताले हामी अहिले पनि चाहिँ भनौँ अब 8-10 करोडको कारोबार के भन्छ वार्षिक गर्छौँ, अनि हामीले 1-2 करोडको लागि त धेरै ठुलो पापड पेल्नुपर्छ नि बाहिर ल्याउँदा पनि होइन, त्यस कारणले पैसा हाम्रो यहाँ नभएको होइन, हामीले त्यसलाई पक्र्न सकेनौँ र अनि यहाँ विश्वासको वातावरण पनि भएन। जस्तै हामीले भनेको कुरा हामी जस्तो 20 वर्ष यही क्षेत्रमा अध्ययन गरेको मान्छे हामीले भनेको कुरा यसले ठिक भन्नु होला यो राज्यको लागि ठिक गरे होला भने एउटा टिम बनाएर गठन गरेर त्यसलाई एउटा के अरे एउटा वेमा लगिदियो भने त राज्यलाई फाइदा छ त अनि फाइदा भएको कुरा एकातिर लेख्नु अनि बेफाइदा अर्कोतिर लेख्नु अनि बेफाइदा भन्दा फाइदा दुईवटा बढी भयो भने त त्यसलाई के अरे एग्रिमेन्ट गर्दा घाटा हुँदैन नि त विज्ञ राखेर तर यहाँ के भनिन्छ भने कागज रिपोर्टहरू ठुल्ठुला मात्रै बन्छन्।
काठमाडौँ उपत्यकाभित्रको फोहोर मैला व्यवस्थापन हुँदै आएको सिसिडोल ल्यान्डफिल साइटको विकल्पमा के गर्न सकिन्छ र दिगो व्यवस्थापनका उपाय समेत केलाइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
हवस्, यहाँको यहाँ यहाँ सहित यहाँको टिमलाई पनि धन्यवाद दिन चाहन्छु।
सुन्नुभयो, लामो समयदेखि फोहोर व्यवस्थापनको क्षेत्रमा क्रियाशील नेप्सेम्याकका कार्यकारी निर्देशक टिकाराम दाहालसँग काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपायका विषयमा गरिएको कुराकानी। अब भने हामी कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। यदि तपाईलाई आफ्नै आवाजमा भन्न मन लागेको छ भने हाम्रो आइभीआर 01-5000-192 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट प्राविधिक साथी शशीन्द्र गौतम र सुरेश महर्जनसँगै पिटी रोप्सन विदा हुन्छु। नमस्कार।